بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی، اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے، اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ آج منگلوار ہے، خرداد کی 9، ذی قعدہ کی 10 اور مئی کی 30 تاریخ۔ شوتاؤ، ہمارا یہ کاریکرم آپ شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ کاریکرم کے بارے میں اپنے وچاروں، سجھاؤں اور پرتکریاؤں سے ہمیں اوشیہ اوگت کرائیے گا۔ پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ جبکہ تازہ سماچاروں سے اوگت ہونے کے لیے ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ اور واٹس ایپ پر سمپرک کے لیے ہمارا نمبر ہے 00989035065492۔ شوتا، ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ صدا کی بھانتی آپ سب سے پہلے دیش ودیش کے سماچار سنیں گے، اس کے پشچات آپ سنیں گے راجنیتک چرچا کا دینک کاریکرم، اس کے پشچات ہوگا ساپتاہک کاریکرم قرآن قصے، اور سبھا کا انتم و ساپتاہک کاریکرم ہوگا افغانستان سنکٹ کی پریڑام۔ شوتاؤ، یہ تو تھی ہمارے آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہردادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران کے ودیش منتری نے کہا کہ یورپ سے سیدھا اور امریکہ سے پروکش سمبندھ ہے۔ سپاہی پاسداران نے کہا ہے کہ ایران کا ہائپرسونک میزائل ایک ساتھ 80 لکشوں کو بھیدے گا۔ نیشنل کانفرنس کے نیتا فاروق عبداللہ نے کہا ہے کہ پردھان منتری سب کا باپ ہوتا ہے۔ نائجر کی سینا نے سینک آپریشن میں داعش کے 57 آتنکوادیوں کے مارے جانے کی سوچنا دی ہے۔ اور اب آپ بستر سے سماچار سنیے۔
ایران کے ودیش منتری نے کہا ہے کہ پرمانو وشے کے بارے میں امریکہ سے پروکش سمبندھ ہے۔ ودیش منتری حسین امیر عبداللہیان نے فرانسیسی سماچار پتر فگارو کے ساتھ ساکشاتکار میں بل دے کر کہا کہ پرمانو وشے کے سمبندھ میں یورپ سے سیدھا سمبندھ ہے جبکہ امریکہ سے پروکش سمبندھ ہے۔ انہوں نے کہا کہ یورپیہ سنگھ کی ودیش نیتی آیوکت جوسف بوریل پرمانو وارتا کے سمپرک میں ہیں۔ انہوں نے کہا کہ تہران اور واشنگٹن کے مدھیہ سندیشوں کا آدان پردان چھیتری یہاں تک یورپی سمپرکوں کے مادھیم سے جاری ہے۔ اسی پرکار ایران کے ودیش منتری نے اپنے ساکشاتکار کے ایک انیہ بھاگ میں کہا کہ تہران یمن میں یدھ ویرام اور وارتا کے لیے سمست پکشوں کے سمپرک میں ہے۔ اسی پرکار ودیش منتری نے کہا کہ ایران اور سعودی عرب کے سمبندھوں کا دوبارہ آرمبھ و بحال ہونا کیول ٹیکٹک سمجھوتا نہیں ہے۔ ودیش منتری حسین امیر عبداللہیان نے کہا کہ ایران نے سعودی عرب کے ساتھ ویاپارک اور آرتھک چھیتر میں سمجھوتا کیا ہے۔
سپاہی پاسداران نے کہا ہے کہ ایران کا ہائپرسونک میزائل ایک ساتھ 80 لکشوں کو بھیدے گا۔ ایران کی اسلامی کرانتی کے سرکشک بل سپاہی پاسداران کے ایک ورشٹھ کمانڈر امیر علی حاجی زادے نے کہا کہ ہائپرسونک میزائل کا پریکشن پورا ہو گیا ہے اور جلد ہی اس کا اناورن کیا جائے گا۔ انہوں نے کہا کہ یہ میزائل دشمنوں کے میزائل ورودھی سمستی انتروں کو پار کرتے ہوئے ایک ساتھ 80 نشانوں کو لکش بنائے گا۔ انہوں نے کہا کہ یہ میزائل دشمنوں کے میزائل ورودھی سمست یانتروں کو پار کرتے ہوئے 180 نشانوں کو لکش بنائے گا۔ انہوں نے کہا کہ اگر اس پرکار کے 100 پرکشپاستروں کو ہم فائر کریں گے تو وہ 8000 راکٹوں میں بدل جائیں گے اور دشمن کے 8000 ٹھکانوں کو تباہ کر دیں گے۔ انہوں نے اپنے بھاشن کے انیہ بھاگ میں 3 خرداد کو خرم شہر میں ملنے والی ایتیہاسک وجے کی اور سنکیت کیا اور کہا کہ خرم شہر پر وجے کر لینے کے بعد 30 دیشوں نے صدام کی مدد کی اور 11 دیشوں کے سینکوں کو ہم نے بندک بنایا تھا۔ ان دیشوں نے راسائنک اور سٹک مار کرنے والے میزائلوں اور آدھونکتم یدھ ویمانوں آدی سے صدام کی مدد کی کیونکہ سب ڈر گئے تھے۔ آج ہمیں چاہیے کہ ہم اپنے جوانوں کو یہ بتائیں کہ خرم شہر کو صدام کے قبضے سے کیسے آزاد کرایا۔ انہوں نے کہا کہ ایرانی راشٹر نے انہونی کو ہونی کر کے دکھا دیا جس کی وجہ سے ایرانی راشٹر کے ورودھ پرتیبندھوں کو ادھک کر دیا گیا ہے۔ انہوں نے کہا کہ آج کچھ لوگ دیش کے بھیتر دشمنوں کی دشمنی کو نہیں دیکھ رہے کیونکہ وہ دیکھنا ہی نہیں چاہتے ہیں۔ اگر امریکہ اور پشچم کا ہستکشیپ نہ ہوتا تو خرم شہر کو آزاد کرا لیے جانے کے ایک ورش بعد جنگ ختم ہو گئی ہوتی تھی، پرنتو امریکی جنگ کو جاری رکھنا چاہتے تھے۔ آئی آر جی سی کے ایروسپیس وبھاگ کے کمانڈر نے کہا کہ آرب میں امریکہ کی شدید جنگ ہوتی ہے اور آج جب وہ ایران سے جنگ کرنے کی کشمتا نہیں رکھتا ہے اس لیے وہ آرتھک، سانسکرتک، ساماجک اور پرچارک یدھ پر دھیان دے رہا ہے۔ انہوں نے کہا کہ لوگوں کو امریکہ کے آرتھک، ساماجک، سانسکرتک اور دوسرے کھیتروں میں شڈیانتروں سے سچت رہنے کی ضرورت ہے کیونکہ سینک کھیتر میں امریکہ کے پاس ایران سے لڑنے کی طاقت نہیں ہے۔
یہ سماچار آپ ریڈیو تہران سے سن رہے ہیں۔ اسرائیل کے راشٹرپتی اسحاق ہرتزگ نے آذربائیجان گنراج کی یاترا پر روانہ ہونے سے پہلے بن گورین ہوائی اڈے پر پترکاروں سے وارتا میں آذربائیجان گنراج کو اسرائیل کا متر دیش بتایا۔ اسرائیلی راشٹرپتی 2 دیوسی یاترا پر باکو پہنچے ہیں جہاں وہ آذربائیجان گنراج کے راشٹرپتی الہام علیوب سے بھیٹ وارتا کریں گے۔ سوتروں کے انوسار آذربائیجان گنراج اور اسرائیل کے بیچ سہکارتا کو مضبوط کرنے کے لکش کچھ سمجھوتوں پر ہستاکشر بھی ہو سکتے ہیں۔ اسرائیلی راشٹرپتی نے آذربائیجان گنراج کو ایک متر دیش بتایا اور کہا کہ وہ سہکارتا کے چھیتر میں اسرائیل کا بہت مہتوپورن دوست دیش ہے۔ وہ ایران کا پڑوسی دیش ہے جو چھیتر میں سکاراتمک بھومیکا نبھا رہا ہے۔ اسی پرکار اسرائیل کے دوسرے ورشٹھ ادھیکاریوں نے آذربائیجان گنراج کی سرانا میں کہا ہے کہ آذربائیجان گنراج ایک شیعہ دیش ہے جس نے جاری ورش میں اپنا دوتاواز تل ابیب میں کھولا ہے اور وہ اسرائیل کے ساتھ سمبندھوں کو مضبوط بنانے کا پریاس کرتا رہے گا۔ یروشلم پوسٹ کے انوسار جاری ورش کے مارچ مہینے میں آذربائیجان گنراج نے اسرائیل میں اپنا دوتاواز کھولا ہے جبکہ باکو میں اسرائیل نے اپنا دوتاواز ورش 1993 سے کھول رکھا ہے۔
سعودی عرب کے گرہ منترالے نے سعودی عرب اور بحرین میں اشانتی پیدا کرنے کی کوشش کے آروپ میں الشرقیہ کھیتر میں 2 بحری ناگرکوں کو سزائے موت دینے کی سوچنا دی ہے۔ رشا ٹوڈے کی رپورٹ کے انوسار سعودی عرب کے گرہ منترالے نے ایک بیان جاری کیا اور کہا کہ جعفر محمد علی محمد جمعہ سلطان اور صادق مجید عبد الرحیم ابراہیم سامر ایک آتنکوادی سیل میں شامل ہو گئے تھے جس کا نیتریتو ایک بحرینی ناگرک کر رہا ہے جو پولیس کو وانٹیڈ ہے۔ سعودی گرہ منترالے نے اپنے بیان میں کہا کہ اس آتنکوادی سنگٹھن سے سمبندھت لوگوں کو شبیروں میں پرشکشت کیا جا رہا تھا جس کا ادیش سعودی عرب اور بحرین کی اسرکشا پیدا کرنا اور ان دونوں دیشوں میں اراجکتا پھیلانا ہے۔ سعودی عرب کے گرہ منترالے نے بیان میں آگے کہا کہ آتنکوادیوں نے آتنکوادی گتیویدھیوں کو انجام دینے کے لیے سعودی عرب کے اندر موجود لوگوں سے سمپرک کیا اور وہ بحرین میں تسکری کیے گئے وسفوٹوں کے بھنڈاروں، وانٹیڈ ویکتیوں اور مہتوپورن استھانوں کے نقشے اور آتنکوادیوں کی سوچی کا پتہ لگانے کی کوشش کر رہے تھے۔
روس کے ودیش منتری نے یوکرین کو ہتھیاروں کی سپلائی میں تیزی کی بابت پشمی دیشوں کو سچیت کیا ہے۔ انہوں نے کہا کہ پشم اور امریکہ آگس کھیلنا بند کریں۔ روس کے ودیش منتری سرگئی لاوروف نے اپنے تازہ ساکشاتکار میں کہا کہ پشمی دیش وشیش کر امریکہ یوکرین کو ہتھیاروں کی سپلائی دگنی کر کے آگ سے کھیل رہے ہیں جس سے باز رہنے کی ضرورت ہے۔ انہوں نے پشم کی اور سے یوکرین کو F-16 جیٹ فائٹر سے لیس کرنے کے اشاروں کی کڑی آلوچنا کرتے ہوئے اسے اسویکار اور بھڑکاؤ کارروائی قرار دیا۔ اس سے پہلے سرگئی لاوروف کی چین کے وشیش ایلچی سے ملاقات ہوئی تھی۔ اس موقع پر प्रभु ने इस बात को दोहराया कि रूस निरंतर यूक्रेन की जंग के राजनीतिक और कूटनीतिक मार्गों से हल्का प्रतिबद्ध है। उधर यूक्रेन के रक्षा मंत्री ने रविवार को दावा किया था कि तकनीकी विषय में भूमि प्रशस्त होते ही यूक्रेनी पायलटों को F-16 की ट्रेनिंग देने का काम शुरू हो जाएगा।
नेशनल कॉन्फ्रेंस के नेता फारूक अब्दुल्ला ने कहा है कि G20 की वजह से हमें ये फायदा हुआ कि एयरपोर्ट से लेकर ललित होटल तक सड़कें ठीक हो गईं। नेशनल कॉन्फ्रेंस के सुप्रीमो फारूक अब्दुल्ला ने कहा है कि वो प्रधानमंत्री नरेंद्र मोदी से कई मुद्दों पर बात करना चाहते हैं। उन्होंने कहा कि मैं कई मुद्दों को लेकर प्रधानमंत्री नरेंद्र मोदी से बात करना चाहता हूं। वो सारे भारत के प्रधानमंत्री हैं, किसी एक पार्टी के नहीं। जब कोई प्रधानमंत्री या मुख्यमंत्री के पद पर बैठता है तो सबका बाप होता है और वो सबको अपने बच्चों के तौर पर देखता है और उनकी मुश्किलों को दूर करता है। जम्मू कश्मीर में चुनावों के सवाल पर उन्होंने कहा कि जम्मू कश्मीर के चुनाव के लिए हम पूरी तरह से तैयार हैं, लेकिन दिल्ली कब तैयार होगी वो नहीं पता। फारूक अब्दुल्ला ने कहा कि हम जम्मू कश्मीर के चुनाव का इंतजार कर रहे हैं, हमें स्टेटहुड वापस चाहिए। सरकार ने 50,000 नौकरियां नहीं दी। G20 की वजह से हमें यह फायदा हुआ कि एयरपोर्ट से लेकर ललित होटल तक सड़कें ठीक हो गईं। गुलबर्ग का रास्ता भी ठीक हो गया, जितने भी गड्ढे थे सब भर गए। अच्छी बिजली, सड़कें, ये सब G20 की वजह से हुआ। ये पूछे जाने पर कि चुनाव में क्या होगा, उन्होंने कहा कि इलेक्शन में क्या होगा ये कोई नहीं कह सकता।
भाजपा सांसद और भारतीय कुश्ती महासंघ के अध्यक्ष बृजभूषण शरण सिंह के खिलाफ यौन उत्पीड़न के आरोप को लेकर रविवार 28 मई को संसद मार्च करने की कोशिश कर रहे प्रदर्शनकारी पहलवानों के खिलाफ दिल्ली पुलिस ने मामला दर्ज किया है। ज्ञात रहे कि पुलिस ने रविवार 28 मई को पहलवानों के खिलाफ बल प्रयोग करके उन्हें और उनके समर्थकों को दिल्ली और आसपास के राज्यों में हिरासत में ले लिया था। पहलवानों को घसीटने, धक्का देने और मारपीट के वीडियो व्यापक रूप से साझा किए जाने के बाद कई विपक्षी नेताओं, महिला अधिकारी, कार्यकर्ताओं और अन्य लोगों ने पुलिस कार्रवाई के खिलाफ आवाज उठाई है।
लीज की रकम न चुका पाने के कारण मलेशिया ने पाकिस्तान के यात्री विमान को जब्त कर लिया है। प्राप्त समाचारों के अनुसार पाकिस्तान इंटरनेशनल एयरलाइंस के बोइंग 777 विमान को बकाया भुगतान नहीं करने पर मलेशिया में जब्त कर लिया गया है। पाकिस्तान के ARY न्यूज़ के मुताबिक मलेशिया के कुआलालंपुर अंतर्राष्ट्रीय हवाई अड्डे पर लीज विवाद को लेकर विमान को जब्त कर लिया गया है। बोइंग 777 को मलेशिया से लीज पर पाकिस्तान इंटरनेशनल एयरलाइंस द्वारा अधिग्रहित किया गया था। BMH पंजीकरण संख्या वाले विमान को दूसरी बार कुआलालंपुर हवाई अड्डे पर $40,00,000 के बकाए के भुगतान को लेकर रोका गया।
और अंत में यह समाचार कि नाइजर की सेना ने सैनिक ऑपरेशन में दाइश के 57 आतंकवादियों के मारे जाने की सूचना दी है। नाइजर की सेना ने ऐलान किया है कि नाइजीरिया, चाड और कैमरून के किनारे स्थित झील के पास दाइश और बोको हराम के 57 आतंकवादी मारे गए। प्राप्त समाचारों के अनुसार ये झील चार देशों से घिरी है और जुलाई 2015 से कई देशों ने 8,500 सैनिकों का एक गठबंधन बनाकर हथियारबंद लोगों और आतंकवादी गुटों से मुकाबला कर रहे हैं। समाचार एजेंसी फ्रांस प्रेस की रिपोर्ट के अनुसार नाइजर की सेना ने ऐलान किया है कि नाइजीरिया की सेना के साथ संयुक्त सैन्य कार्रवाई में 57 आतंकवादी मारे गए हैं। और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دو
दोस्तों राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। जेलेंस्की का ईरान पर फिर निराधार आरोप। ईरान और मिस्र के बढ़ते संबंध तथा भारत के मणिपुर के बारे में कांग्रेस का ताजा बयान, इन विषयों पर हम कार्यक्रम में विस्तार से चर्चा करेंगे। ईरान और मिस्र के बीच संबंधों में फिर से विस्तार देखने को मिल रहा है। एक समीक्षा पेश कर रहे हैं अख्तर अब्बास।
दो दिवसीय दौरे पर ईरान आए ओमान नरेश ने सोमवार को इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह लुज़्मा सैयद अली खामनेई से मुलाकात की। इस मुलाकात में इस्लामी क्रांति के वरिष्ठ नेता ने ईरान के साथ संबंधों को फिर से शुरू करने की मिस्र की इच्छा के बारे में ओमान के सुल्तान हैसम बिन तारिक आले सईद के बयान का जिक्र किया और बल दिया कि हम इस चीज़ का स्वागत करते हैं और हमें इस बारे में कोई समस्या नहीं है। पिछले सप्ताह मिस्र की अपनी यात्रा और मिस्र के राष्ट्रपति अब्दुल फत्ता असीसी सहित इस देश के अधिकारियों से मुलाकात के बाद ओमान नरेश तेहरान पहुंचे और ईरानी अधिकारियों से भेंटवार्ता की। ओमान नरेश की उत्तरी अफ्रीका की आधिकारिक यात्रा और उसके बाद ईरान की यात्रा ने क्षेत्र के पर्यवेक्षकों का ध्यान अपनी ओर आकर्षित कर लिया, क्योंकि ओमान ईरान और मिस्र के बीच संबंधों की बहाली के लिए मध्यस्थता कर रहा है। पश्चिम एशियाई क्षेत्र में सकारात्मक विकास की छत्रछाया में तेहरान और काहिरा के बीच संबंधों की बहाली ओमान नरेश की यात्रा के एजेंडे में रहा है। इस बीच मिस्र के दो अधिकारियों ने इमारात के नेशनल अखबार को बताया कि तेहरान और काहिरा के बीच संबंधों की बहाली ओमान नरेश और मिस्र के राष्ट्रपति के बीच बातचीत में उठाए गए सबसे महत्वपूर्ण मुद्दों में से एक थे और दोनों नेताओं के बीच होने वाली वार्ताओं के आधार पर यह संभव है कि ईरान और मिस्र अगले कुछ महीनों में एक दूसरे के यहाँ अपने अपने राजदूतों को भेजेंगे। इस्लामी जगत के दो महत्वपूर्ण देशों के रूप में ईरान और मिस्र दो संवेदनशील और सामरिक क्षेत्र में स्थित हैं। मिस्र और ईरान निसंदेह दुनिया की सभ्यता का आधार माने जाते हैं और इन दोनों देशों की संस्कृति एक प्रभावशाली और उत्कृष्ट कारक रही है। पश्चिमी एशियाई क्षेत्र अब नए घटनाक्रमों का साक्षी है जिसने ईरान और मिस्र के बीच संबंधों में सुधार की संभावना को मजबूत कर दिया है। इस्लामी गणतंत्र ईरान के अधिकारियों की ओर से पड़ोसी और क्षेत्रीय देशों के साथ लगातार संपर्क और बातचीत के बाद ईरान और सऊदी अरब के बीच राजनयिक संबंधों की बहाली जैसी उपलब्धियां हासिल हुई और कई अरब और इस्लामी देशों ने भी इसका स्वागत किया। ये बात स्पष्ट है कि ईरान और मिस्र सहित क्षेत्रीय देशों के बीच संबंधों में सुधार के बहुत लाभ सामने आने वाले हैं और क्षेत्र नए परिवर्तन का साक्षी होगा। यही कारण है कि इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह लुज़्मा सैयद अली खामनेई ने भी ओमान नरेश से मुलाकात में आशा व्यक्त की है कि सरकारों और इस्लामी जगत के बीच संबंधों में विस्तार से इस्लामी जगत एक बार फिर अपनी वैभवता और गौरव को हासिल करेगा और इस्लामी देश अपनी क्षमताओं और संभावनाओं को एक दूसरे के लिए प्रयोग करके इस्लामी राष्ट्रों, देशों और सरकारों को फायदा पहुंचाएंगे।
निराधार आरोपों के साथ ही यूक्रेन ने ईरान के विरुद्ध प्रतिबंधों की मांग की है। इस बारे में विस्तार से बता रहे हैं सैयद मीसम।
यूक्रेन की संसद ने ईरान पर आर्थिक प्रतिबंधों के प्रस्ताव को पारित कर दिया है। यूक्रेन के राष्ट्रपति वोलोदिमिर जेलेंस्की ने ईरान पर रूस को हथियार देने के आरोपों को दोहराते हुए तेहरान पर पाबंदियों का प्रस्ताव संसद में पेश किया था। इस प्रस्ताव में ईरान पर 50 साल तक आर्थिक प्रतिबंधों की मांग की गई थी। प्रतिबंधों में विशेष रूप से ईरानी नागरिकों के लिए सैन्य व्यापार और दोहरे उपयोग वाले सामानों पर प्रतिबंध शामिल हैं और कीव ईरानी नागरिकों की संपत्ति को यूक्रेन से निकलने से रोकेगा। साथ ही यूक्रेन के जमीनी और हवाई क्षेत्र से ईरानी सामानों का पारगमन बंद कर दिया जाएगा। ईरान और उसके नागरिकों के खिलाफ वाणिज्यिक, वित्तीय और तकनीकी प्रतिबंध लागू किए जाएंगे। जेलेंस्की के हालिया आरोपों के आधार पर यूक्रेनी संसद ने शत्रुतापूर्ण कार्रवाई की है। कुछ दिन पहले जेलेंस्की ने एक बार फिर बेबुनियाद दावे दोहराए और ईरान से रूस को ड्रोन नहीं देने की मांग की। एक नए प्रचार शो में यूक्रेन के राष्ट्रपति ने ईरान के लोगों से रूस का समर्थन नहीं करने को कहा और कहा कि वे इतिहास के अंधेरे पक्ष में नहीं खड़े हों। यूक्रेन की संसद में ईरान के खिलाफ 50 साल के प्रतिबंध विधेयक की प्रस्तुति और अनुमोदन भी ईरान के खिलाफ यूक्रेन के शत्रुतापूर्ण दावों की निरंतरता है। कीव और उसके सहयोगियों का दावा है कि यूक्रेन पर मास्को के आक्रमण की शुरुआत के बाद से ईरान ने पिछले साल से रूस को सैकड़ों ड्रोन सहित सैन्य हथियार भेजे हैं। मास्को और तेहरान ने हमेशा ऐसे दावों का दृढ़ता से खंडन किया है। क्रेमलिन के प्रवक्ता दिमित्री पेस्कोव ने इस सवाल के जवाब में कि क्या रूस ईरानी ड्रोन विमानों का इस्तेमाल कर रहा है या नहीं कहा, इन ड्रोन विमानों के इस्तेमाल के बारे में मास्को को कोई जानकारी नहीं है। यूक्रेन युद्ध में रूसी नाम से रूसी हथियारों का इस्तेमाल किया जा रहा है। यूक्रेन युद्ध की शुरुआत से ही इस्लामी गणतंत्र ईरान इस संकट के राजनीतिक समाधान पर बल देता रहा है। इसके लिए तेहरान ने व्यावहारिक कदम भी उठाए हैं। इसके बावजूद अमरीका और पश्चिमी देशों ने बार बार ये दावा किया है कि रूस यूक्रेन के खिलाफ ईरानी ड्रोन विमानों का इस्तेमाल कर रहा है, इसलिए इस तरह के निराधार दावे को ईरान के खिलाफ पश्चिम द्वारा अधिक प्रतिबंध लागू करने के बहाने के तौर पर देखा जा रहा है। यूक्रेन की संसद द्वारा ईरान के खिलाफ 50 साल के प्रतिबंधों को मंजूरी देने के बाद ईरान की संसद के लिए भी यूक्रेन के खिलाफ जवाबी कार्रवाई करना जरूरी हो गया है। ईरान हमेशा अन्य देशों के साथ अपने संबंधों में परस्पर सम्मान पर जोर देता रहा है, लेकिन साथ ही वो शत्रुतापूर्ण व्यवहार का उचित जवाब भी देता है।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। कांग्रेस के नेता जयराम रमेश ने कहा है कि अटल बिहारी वाजपेयी के दौर में भी मणिपुर जल रहा था और 22 वर्षों के बाद आज नरेंद्र मोदी के काल में भी मणिपुर जल रहा है। नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
मुख्य विपक्षी दल कांग्रेस ने भारत के पूर्वोत्तर राज्य मणिपुर में जारी हिंसात्मक घटनाओं पर चिंता प्रकट की और ऐसी चिंताजनक स्थिति की रोकथाम के लिए एक 12 सूत्री प्रस्ताव पर आधारित ज्ञापन राष्ट्रपति द्रौपदी मुर्मू को पेश किया। ज्ञापन पेश करने के लिए कांग्रेस के एक प्रतिनिधिमंडल ने आज राष्ट्रपति से भेंट की। इसके बाद दिल्ली स्थित कांग्रेस मुख्यालय में एक संयुक्त संवाददाता सम्मेलन को संबोधित करते हुए AICC महासचिव और मीडिया प्रभारी जयराम रमेश ने इस बात का उल्लेख किया कि आज से ठीक 22 वर्ष पूर्व जब केंद्र में अटल बिहारी वाजपेयी की सरकार थी, मणिपुर जल रहा था और आज भी मणिपुर जल रहा है जब केंद्र में भाजपा की सरकार है जिसका नेतृत्व प्रधानमंत्री नरेंद्र मोदी कर रहे हैं। उनके अनुसार भाजपा की विभाजनकारी और ध्रुवीकरण की नीति ऐसी स्थिति के लिए जिम्मेदार है।
ठीक 22 साल पहले मणिपुर जल रहा था, हाईकोर्ट जला, विधानसभा जला, इम्फाल जल रहा था, मणिपुर जल रहा था। तब प्रधानमंत्री श्री अटल बिहारी वाजपेयी जी थे। 22 साल बाद वही मणिपुर जल रहा है और आज मुख्य प्रधानमंत्री श्री नरेंद्र मोदी हैं। बीजेपी की विभाजनकारी राजनीति, बीजेपी की ध्रुवीकरण की राजनीति मणिपुर को जलाया था 2001 में और अभी जला रहा है 2023।
जयराम रमेश ने कहा कि वर्ष 2002 में लगातार 15 वर्षों तक बोबी सिंह के नेतृत्व में कांग्रेस मणिपुर में सत्ता में रही, लेकिन ऐसी स्थिति कभी सामने नहीं आई थी। मणिपुर के पूर्व मुख्यमंत्री और कांग्रेसी नेता बोबी सिंह ने मणिपुर की वर्तमान स्थिति को दुर्भाग्यपूर्ण बताया और राष्ट्रपति, प्रधानमंत्री और गृह मंत्री से अपील की कि वे मणिपुर में जारी हिंसा को रोकने के लिए तत्काल आवश्यक उपाय करें। उन्होंने कहा कि भारत के इतिहास में ऐसा कभी नहीं हुआ था कि लोगों को मरने के लिए छोड़ दिया जाए। उधर गृह मंत्री अमित शाह ने, जो मणिपुर की 4 दिवसीय यात्रा पर हैं, कल इम्फाल में मुख्यमंत्री एन बीरेन सिंह और दूसरे राज्य स्तर के मंत्रियों के साथ एक बैठक में हिंसा प्रभावित राज्य में सुरक्षा की स्थिति की समीक्षा की। पिछले 3 मई के बाद जब मैती और कुकी समुदायों के बीच जातीय हिंसा आरम्भ हुई, गृह मंत्री की ये पहली मणिपुर यात्रा है। अमित शाह अपनी इस यात्रा के दौरान कुकी और मितेई समुदायों के राजनीतिक एवं सामाजिक नेताओं से भी भेंट करेंगे। शेड्यूल ट्राइब का दर्जा दिए जाने की मैती समुदाय की मांग का विरोध करते हुए कुकी समुदाय द्वारा समरसता रैली निकाले जाने पर जातीय हिंसा भड़क उठी थी, जिसमें अब तक 75 लोग मारे गए हैं और संपत्ति को भी भारी क्षति पहुँची है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है।
ये तेहराना इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओं, अब प्रस्तुत है साप्ताहिक कार्यक्रम कुरानी किस्से।
कुरानी किस्से।
दोस्तों, साप्ताहिक कार्यक्रम कुरान किस्से की एक अनकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, आज के कार्यक्रम में हम आपको ये बताएंगे कि पवित्र कुरान के सूरह सात की 1 से लेकर 7 तक की आयतें कब नाजिल हुई थीं। इस्लाम के उदय काल से पहले अरब समाज अज्ञानता के घनघोर अंधेरे में डूबा हुआ था, पर जब महान ईश्वर ने अरब प्रायद्वीप में अपने श्रेष्ठतम पैगंबर को भेजा तो अरब समाज के बहुत से काफिर और अनेक ईश्वरवादी, जहां पैगंबर इस्लाम पर ईमान लाए वहीं बहुत से काफिर और अनेक ईश्वरवादी ईमान नहीं लाए। जो लोग ईमान नहीं लाए उसके विभिन्न कारण थे, जैसे अहंकार। हदीसों में अहंकार को हर बुराई की जड़ कहा गया है। महान ईश्वर ने जब समस्त फरिश्तों से हजरत आदम का सजदा करने के लिए कहा तो शैतान ने नहीं किया और महान ईश्वर से कहने लगा कि तूने मुझे आग से पैदा किया है और इनको, यानी आदम को, मिट्टी से पैदा किया है। दूसरे शब्दों में शैतान ने सजदा न करने का तर्क यह दिया कि तूने मुझे आग से पैदा किया है, जबकि आदम को मिट्टी से, यानी आग मिट्टी से अफजल होती है, अतः मैं आदम का सजदा नहीं करूंगा। जबकि शैतान को ये सोचना चाहिए था कि महान ईश्वर का आदेश है और महान ईश्वर का कोई भी आदेश अकारण नहीं होता।
बहरहाल शैतान ने स्वयं को हजरत आदम से श्रेष्ठ व बेहतर समझा, इसलिए उसने हजरत आदम का सजदा नहीं किया और उसके इसी निहित अहंकार को महान ईश्वर स्पष्ट करते हुए कहता है, तूने घमंड किया और घमंड की वजह से मेरा सजदा करने से इनकार किया। अंततः महान ईश्वर ने शैतान को अपनी बारगाह से निकाल दिया और आज तक वो महान ईश्वर की बारगाह से बाहर है और उसका काम लोगों को सही रास्ते से गुमराह करना है।
सारांश ये कि अरब के बहुत से अज्ञानी लोगों को बहुत अच्छी तरह पता था कि पैगंबर इस्लाम और कुरान की शिक्षाएं सही हैं, परंतु घमंड व अहंकार की वजह से वे ईमान नहीं लाए। यही नहीं, वे न केवल ईमान नहीं लाए बल्कि ईमान लाने वालों को यथासंभव प्रताड़ित भी करते थे और उनकी यातना की वजह से कई लोगों की मौत भी हो गई। मक्का के काफिर इस्लाम धर्म स्वीकार करने वालों को यातना देने और प्रताड़ित करने में किसी प्रकार के संकोच से काम नहीं लेते थे।
एक दिन कई काफिर एक साथ मिलकर हजरत अबू तालिब अलैहिस्सलाम के पास गए। जो काफिर हजरत अबू तालिब अलैहिस्सलाम के पास गए थे उनमें अम्मारा बिन वलीद बिन मुगैरा भी था। हजरत अबू तालिब अलैहिस्सलाम कुरैश कबीले की महान हस्ती और पैगंबर इस्लाम के चाचा थे। उनके पास जाने वाले काफिरों ने कहा, हे अबू तालिब, ये अम्मारा बिन वलीद बिन मुगैरा कुरैश कबीले का बड़ा खूबसूरत जवान है, आप इसे अपने दत्तक पुत्र के रूप में स्वीकार कर लीजिए और अपने भतीजे को हमारे हवाले कर दीजिए ताकि हमें उस मुसीबत से छुटकारा मिल जाए जो इसने उत्पन्न कर रखी है। तुम्हारा भतीजा तुम्हारे और तुम्हारे पूर्वजों के धर्म का विरोध करता है और उसने तुम्हारी कौम और कुटुंब के लोगों को एक दूसरे से अलग कर दिया है और वो हमारे बुद्धिमान लोगों को नासमझ कहता है। ये सुनना था कि हजरत अबू तालिब अलैहिस्सलाम क्रोधित हो गए। कहा, ईश्वर की सौगंध, मुझे अतार्किक सौदा करने के लिए कहते हो, मुझे अपने बेटे को देते हो कि मैं उसे खाना पानी दूं और बड़ा करूं और अपना बेटा तुम्हें दे दूं ताकि तुम उसकी हत्या कर दो। ईश्वर की सौगंध, ये संभव नहीं है।
दोस्तों, इसके कुछ समय के बाद काफिरों ने ये सोचा कि शायद घूस और रिश्वत की लालच दें तो काम बन जाए और हजरत अबू तालिब अलैहिस्सलाम पैगंबर इस्लाम को देने पर राजी हो जाएं। ये सोचकर वे दोबारा हजरत अबू तालिब अलैहिस्सलाम के पास गए और कहा, आप हमारे मध्य बड़े बूढ़े और प्रतिष्ठित इंसान हैं। हमने कितनी बार आपसे कहा कि अपने भतीजे को हमारे हवाले कर दीजिए मगर आपने नहीं सुना। अब हम इस बात को बर्दाश्त नहीं करेंगे कि आपका भतीजा मोहम्मद हमारे पूर्वजों को गलत कहे और हमें ना समझ कहे और हमारे खुदाओं को बुरा भला कहे। अगर उसे संपत्ति और पैसे की कमी है तो हम उसे पूंजीपत बना देंगे, यहाँ तक कि उसे हम अपने मुखिया के रूप में चुनते हैं। इस हालत में वो हमारे मध्य आजाद होगा और वो लोगों को एक ईश्वरवाद की ओर आमंत्रित भी कर सकता है। इसके बदले में वो हमारे खुदाओं को बुरा भला नहीं कहेगा और उसके बारे में कोई बात नहीं करे। अगर ऐसा न किया तो हम आपसे जंग करेंगे और हम दोनों गिरोहों में से एक मारा जाएगा।
हजरत अबू तालिब अलैहिस्सलाम अपने भतीजे को यानी पैगंबर इस्लाम को बहुत अच्छी तरह जानते थे और उनके महान ईश्वर का अंतिम दूत होने पर पूर्ण विश्वास रखते थे। फिर भी विदित हालात को सुरक्षित रखने और दुश्मनी व युद्ध को रोकने के लिए किसी को पैगंबर इस्लाम के पास भेजा। पैगंबर इस्लाम ने भी देखा कि अपनी बात कहने का अच्छा मौका है तो उन्होंने तुरंत स्वयं को हजरत अबू तालिब अलैहिस्सलाम के घर पहुँचाया। जब वो हजरत अबू तालिब अलैहिस्सलाम के घर पहुंचे तो देखा कि मक्का के काफिर और अनेक ईश्वरवादी भी वहां मौजूद हैं। पैगंबर इस्लाम फौरन समझ गए कि ये लोग किस मकसद से हजरत अबू तालिब अलैहिस्सलाम के पास आए हैं। पैगंबर इस्लाम ने बड़ी ही होशियारी से काम लिया और कहा, सच्चाई का अनुसरण करने वालों पर मेरा सलाम हो। काफिरों ने इस प्रकार के सलाम को अपना अपमान समझा और उनके क्रोध में वृद्धि हो गई और वे सब समझ गए कि पैगंबर इस्लाम उन सबको गुमराह समझते हैं।
दोस्तों, इस आधार पर वे बैठक का नतीजा और परिणाम पहले ही समझ गए परंतु अपने गुस्से को पीकर चुप रहे। पैगंबर इस्लाम हजरत अबू तालिब अलैहिस्सलाम के निकट गए और उनकी बगल में बैठ गए। اس کے بعد حضرت ابو طالب علیہ السلام نے ان کے سامنے وہ سمجھتا باتیں رکھی جو کافروں نے ان سے کہی تھیں، اور ساتھ ہی وہ مانگ بھی بتائی جو کافروں نے رکھی تھی۔ اس پر پیغمبر اسلام نے فرمایا، اگر کافر میرے دائیں ہاتھ پر سورج اور بائیں ہاتھ پر چاند بھی رکھ دیں تب بھی ایشوریہ سندیش پہنچانے میں سنکوچ سے کام نہیں لوں گا اور ان سے سمجھوتا نہیں کروں گا، مگر یہ کہ مجھے جو ذمہ داری دی گئی ہے وہ وہارک ہو جائے یا میں اس راستے میں مارا جاؤں۔ حضرت ابو طالب علیہ السلام نے پیغمبر اسلام کی باتوں کو سننے کے بعد کہا، میں جانتا ہوں کہ تم سچ کہہ رہے ہو، اپنی ذمہ داری میں امین ہو، ایشور کی سوگند میں تمہاری مدد کرنے سے پیچھے نہیں ہٹوں گا، تم بھی اپنی ذمہ داری نبھاؤ۔ یہ سننے کے بعد پیغمبر اسلام نے حضرت ابو طالب علیہ السلام کی طرف پریم پورن نظروں سے دیکھا اور فرمایا، کیا یہ سب اتنے سارے وعدوں کے بجائے ایک واقع کہنے کے لیے تیار ہیں؟ اور وہی ایک واقع کہہ کر سمست عربوں میں آگے ہو جائیں اور غیر عرب بھی ان کے دھرم کو سویکار کر لیں اور سورگ میں انہیں مہان استھان پراپت ہوگا۔ اس پر ابو جہل نے جلدی سے کہا، ہاں، ایک جملے کے بجائے 10 جملہ کہنے کے لیے تیار ہیں، وہ جملہ کیا ہے؟ اس پر پیغمبر اسلام نے فرمایا، کہو کہ اللہ کے سوا کوئی پوجیہ نہیں ہے اور میں اس کا دوت ہوں، یہی جملہ کہو اور عمل میں اس پر باقی رہو۔ اللہ کے سوا کو چھوڑ دو اور ان بتوں و مورتیوں کو مکہ سے باہر کر دو، کیونکہ یہ مورتیاں تمہارے پچھڑے پن اور تمہارے دربھاگ کا کارن ہیں۔
وہاں موجود کافروں نے جب یہ جملہ سنا تو ان کے چہروں کے رنگ اڑ گئے اور بالکل صاف ظاہر تھا کہ وہ سب ڈر گئے ہیں۔ ان سب نے ایک دوسرے کو دیکھا اور کہا، ابھی تک اس پرکار کا جملہ نہیں سنا تھا۔ وہ سب کہنے لگے، یعنی ہم لوگ اپنے 360 خداؤں کو چھوڑ دیں اور کیول ایک ایشور کو قبول کر لیں، کتنی عجیب بات ہے، وہ بھی اس ایشور کو قبول کریں جسے کبھی نہ تو دیکھا ہے اور نہ تو دکھائی دے گا، یہ تو بہت ہی وچتر اور آشچر کی بات ہے۔ انہوں نے اپنی انگلیوں کو اپنے کانوں میں ڈال لیا تاکہ اس سے ادھک ستیہ و حق پر آدھارت پیغمبر اسلام کی باتوں کو نہ سن سکیں اور جلدی سے حضرت ابو طالب علیہ السلام کے گھر سے نکل گئے۔
دوستو، یہ وہ وقت تھا جب مہان ایشور نے پوتر قرآن کے سورہ سات کی آرمبھک آیتوں کو نازل کیا۔ ان آیتوں میں مہان ایشور کہتا ہے، اللہ کے نام سے جو اتینت مہربان اور دیاوان ہے، اور سعد اور قرآن کی قسم جس کا استھان بہت اونچا ہے اور کافر اسے قبول نہیں کر رہے ہیں چونکہ وہ اہنکار میں اور دشمنی کی چیشٹا میں ہیں۔ ان سے پہلے ہم نے کتنے کافروں کو ختم و تباہ کر دیا، تو پھر انہوں نے ہمیں بلایا مگر سمے گزر چکا تھا، اور اس بات سے وہ آشر میں ہیں کہ ان کا مارگ درشن کرنے والا و انہیں ڈرانے والا انہی میں سے ہے، اور کافر کہتے ہیں کہ یہ جادوگر اور جھوٹا ہے۔ کیا یہ عجیب نہیں ہے کہ کئی خداؤں کی جگہ ایک خدا کی بات کرتا ہے؟ یعنی سندیہ یہ وچتر بات ہے۔ ان کے بڑے چل پڑے اور کہا، چلو اور اپنے کئی خداؤں پر بنے رہو۔ نسندیہ ہمارا یہی لکش ہے۔ یہ بات ہم نے آخری قوم میں نہیں سنی، یہ جھوٹ اور کلپنا کے سوا کچھ اور نہیں ہے۔
پوتر قرآن کی ان آیتوں سے ہمیں کئی باتوں کی سیکھ ملتی ہے، جن میں سے ایک یہ ہے کہ کافر اہنکار کی وجہ سے حق کو قبول نہیں کرتے ہیں، جبکہ سچ اور حق کو قبول نہ کرنے کے لیے ان کے پاس کوئی ترک نہیں ہے۔ اسی پرکار پوتر قرآن کی آیتوں سے یہ سیکھ بھی ملتی ہے کہ کافر سچائی کو جان کر اسے قبول نہیں کرنا چاہتے ہیں اور سچائی کو سننا بھی پسند نہیں کرتے ہیں، اور سچ بات سننے سے ڈرتے ہیں۔ سچ بات سننے سے بچنے کے لیے وہ اپنے کانوں میں انگلیاں ڈال لیتے ہیں، اور آج کے زمانے کے بہت سے اہنکاری سچ بات پھیلنے اور لوگوں تک اس کے پہنچ جانے کے بھے سے بہت سے سنچار مادھیموں اور ان کی سائٹوں کو بند کر دیتے ہیں، جبکہ جہاں اپنا مطلب ہوتا ہے وہاں وہ ابھیویکتی کی سوتنترتا کی وکالت بھی کرتے ہیں۔
اسی پرکار پوتر قرآن کی ان آیتوں سے ہمیں یہ بھی سیکھ ملتی ہے کہ کافر حق بات کو سویکار کرنے کے بجائے حق بات کرنے والے کو جھوٹا اور جادوگر بھی کہتے ہیں تاکہ دوسرے حق کو قبول نہ کریں۔ آج بہت سے اہنکاری حق بات کو سننے سے بچنے کے لیے یہ شرط لگاتے ہیں کہ لاؤڈ اسپیکروں سے اذان نہیں ہونی چاہیے، اس سے ان کی نیند میں وگھن اتپن ہوتا ہے، جبکہ یہ اذان صدیوں سے دی جا رہی ہے، کبھی بھی اس سے کسی کی نیند میں وگھن اتپن نہیں ہوا، جبکہ اذان دینے کا ایک ادیش انسان کو نشچیتنا کی نیند سے جگا کر مہان ایشور کی اور بلانا ہے۔ کتنی عجیب بات ہے کہ مہان ایشور انسانوں کو مکتی اور کلیان کی اور بلا رہا ہے اور انسان مکتی و کلیان کی اور آنے کے بجائے اپنی بربادی اور تباہی کی اور جا رہا ہے۔ کافر اس مہان ہستی کو جادوگر کہتے ہیں جس نے لوک پرلوک میں ان کی بھلائی کے لیے کسی بھی پرکار کے پریاس میں سنکوچ سے کام نہیں لیا۔
تو دوستو، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، اب پرستت ہے ہماری سبھا کا انتم کاریکرم، افغانستان سنکٹ کے پریام۔
افغانستان سنکٹ کے پریڑام،
دوستو کاریکرم افغانستان سنکٹ کے پریڑام کے کنے کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ مریم مہردادی اور رویش زیدی کا سلام سویکار کیجیے۔
دوستو، آج ہم اپنے اس کاریکرم میں یہ بتانے کا پریاس کریں گے کہ افغانستان کے 20 ورشوں کے اتی گرہن کا بھارت پر کیا پربھاؤ پڑا۔ افغانستان کی سطح پر طالبان کا نینترن اور پاکستان دوارا اس کے کھلے سمرتھن اور اسی کے ساتھ دکشنی ایشیا میں اتیواد کے تیزی سے پھیلاؤ کے کارن بھارت نے افغانستان کی اور ادھک دھیان دینا شروع کر دیا۔ افغانستان کے بارے میں بھارت کی نیتی کو کچھ مدے بہت پربھاوت کرنے والے سدھ ہوئے، جیسے پاکستان کے ساتھ بھارت کے کوٹنیتک مت بھید، بھارت اور پاکستان کے بیچ پرمانو پرتسپردھا اور طالبان، القاعدہ، سپاہ صحابہ تتھا لشکر جھنگوی جیسے آتنکی گٹوں کا پاکستان کی اور سے سمرتھن آدی۔ انہی مدوں کے کارن بھارت اور پاکستان کے بیچ تناؤپورن ماحول بنا رہا۔
افغانستان کے ساتھ آرتھک سہیوگ، اس دیش کے پنر نرمان اور ایک سوتنتر افغانستان کے ساتھ سمبندھ رکھ کر بھارت افغانستان کے ساتھ مضبوط آرتھک سمبندھوں کا اچھک ہے۔ حالانکہ پاکستان افغانستان میں بھارت کی اپستھتی کو اپنے راشٹری ہتوں کے لیے خطرہ سمجھتا ہے۔ کیندریہ ایشیا کے دیشوں کے ساتھ اچھے آرتھک سمبندھوں کی چاہ میں بھارت نے افغانستان میں اپنے پیر جمانا شروع کر دیے۔ افغانستان کو کیندریہ ایشیا کی منڈیوں تک پہنچ بنانے کے لیے افغانستان کی ضرورت ہے۔ کیندریہ ایشیا کے دیشوں کے لیے بھارت کے سامان کو پہنچانے کے ادیش سے افغانستان اس کے لیے ٹرانزٹ مارگ کی بھومیکا نبھا سکتا ہے۔ اس کام سے بھارت کو اپنی ارتھ ویوستھا کو مضبوط کرنے کا موقع ملے گا۔
سن 2001 میں جب افغانستان میں طالبان کی سطح چلی گئی تو بھارت وہ پہلا دیش تھا جس نے افغانستان کے پنرنرمان میں اپنے سہیوگ کی گھوشنا کی تھی۔ بھارت یہ چاہتا تھا کہ افغانستان میں اپنی پکڑ مضبوط بنا کر اس کو اپنے پرتدوندوی پاکستان کے ورود ایک ہتھکنڈے کے روپ میں پریوگ کرے۔ ورش 2001 میں افغانستان پر امریکہ کے حملے کے دوران بھارت کا یہ ماننا تھا کہ اس کا ایک سہیوگی امریکہ جب افغانستان میں سرکشا استھاپت کرے گا تو یہ سمے اس کے لیے آرتھک گتیویدھیاں کرنے کے لیے بہت اچت رہے گا۔ اس حساب سے نئی دلی کو کابل میں اپنے پیر جمانے کے لیے نئے اوسر ملیں گے۔
سن 2018 میں جس سمے امریکہ اور طالبان کے بیچ شانتی وارتا آرمبھ ہوئی تو اس سے افغانستان کی سرکار کو دور رکھا گیا۔ یہ بات بھارت کو بالکل پسند نہیں آئی۔ بھارت کے حساب سے اس کام سے طالبان کو ایک پرکار کی مانیتا ملی اور افغانستان کی چنی ہوئی سرکار ایک کنارے لگ گئی۔ اس مدے نے افغانستان میں پاکستان کی بھومیکا کو ادھک مضبوط کیا۔ یہی کارن ہے کہ پچھلے 20 ورشوں کے دوران بھارت نے افغانستان میں جتنا بھی پونجی نویش کیا تھا وہ اب خطرے میں پڑ گیا۔ پچھلے 2 دشکوں کے دوران بھارت نے حامد کرزئی اور اشرف غنی کی سرکار کی 2 ارب ڈالر کی سہایتا کی تھی۔
ان 20 ورشوں کے دوران بھارت نے افغانستان کی نئی سنسد کا نرماڑ کیا۔ اس کے اترک اس نے اسپتال اور کئی سکشا سنستھاؤں کا نرماڑ کیا۔ اس پرکار سے بھارت نے افغانستان میں وکاس کے کئی کاریہ یہ انجام دیے۔ بھارت کا یہ ماننا رہا ہے کہ طالبان کے اس وعدے کے باوجود کہ وہ کسی بھی گٹ کو امریکہ اور اس کے گھٹکوں کے ورد حملہ کرنے کی انومتی نہیں دے گا، طالبان کبھی بھی اپنا یہ وعدہ پورا نہیں کر سکتا، کیونکہ لشکر طیبہ اور جھنگوی جیسے بھارت ورودی گٹوں کے ساتھ طالبان کے نکٹ سمبندھ ہیں۔
قطر کی راجدھانی دوحا میں امریکہ اور طالبان کے بیچ ہونے والے سمجھوتے کے باوجود بھارت نہیں چاہتا تھا کہ طالبان افغانستان کی سطح پر قبضہ کرنے پائے۔ نئی دلی کی یہ بھی کامنا تھی کہ افغانستان کے سمویدھان کو نہ بدلا جائے اور اشرف غنی کے کال میں جو سمویدھان چل رہا ہے وہی باقی رہے۔ افغانستان سے امریکی اور نیٹو سینکوں کے نکل جانے کا چین، روس، ایران اور پاکستان نے سواگت کیا، کنتو بھارت ہی وہ دیش تھا جس نے اس کام پر چنتا ویکت کی تھی۔ 2021 کے آرمبھ میں ہی بھارت کے راجنیتک پنڈتوں نے یہ بھوشیہ وانی کر دی تھی کہ افغانستان سے امریکہ اور اس کے گھٹکوں کے سینکوں کے نکل جانے کے بعد وہاں پر طالبان کا نینترن ہو جائے گا۔
دوستو، افغانستان پر طالبان کے نینترن سے اس دیش میں بھارت کا پربھاؤ کم ہوگا، جبکہ اس سے پاکستان کا پربھاؤ بڑھ جائے گا۔ جس بھارت نے 20 ورشوں کے دوران افغانستان میں مولبھوت پریوجناؤں کے نرماڑ پر اربوں ڈالر لگائے تھے، اب وہاں سے امریکی سینکوں کے نکل جانے سے وہ اپنے پربھاؤ کے کم ہونے کے بارے میں بہت چنتت ہے۔ نئی دلی افغانستان میں القاعدہ اور اس جیسے آتنکی گٹوں کی گتیویدھیوں کو لے کر بھی چنتت ہے۔ وہ اس کو اپنی آنترک سرکشا کے لیے گمبھیر خطرے کے روپ میں دیکھ رہا ہے۔ بھارت کا یہ بھی ماننا ہے کہ افغانستان سے امریکی سینکوں کی واپسی کے کارن بھارتیہ اپ مہادیپ میں القاعدہ کی گتیویدھیوں میں وردھی ہوئی ہے، جو چنتا کا وشے ہے۔
اس کے حساب سے اس طرح کی گتیویدھیوں کے کارن لشکر طیبہ جیسے آتنکی گٹ مضبوط ہوں گے جو کشمیر میں سکریہ ہیں، اسے کھیتر میں استھرتا پیدا ہوگی۔ نئی دلی کا یہ بھی ماننا ہے کہ افغانستان پر طالبان کی آدھیکارک پکڑ سے اس دیش میں اس کے گھٹک ایک کنارے کر دیے جائیں گے، جس سے اس کے ہتوں کے لیے خطرے پیدا ہو سکتے ہیں۔ ایک انیہ بات یہ بھی ہے کہ پاکستان کبھی بھی یہ نہیں چاہے گا کہ افغانستان کے ساتھ بھارت کے سمبندھ میتری پورن رہیں، چاہے وہاں پر کسی کی بھی سرکار ہو۔
یہاں پر یہ بات کی اُلیکھنیہ ہے کہ بھارتیہ جنتا پارٹی کے نیتتو والی بھارت کی کیندریہ سرکار کی مسلمان ورودھی کاروائیاں بھی پاکستان اور افغانستان میں سکریہ آتنکوادی گٹوں دوارا بھارت ورودھی گتیویدھیاں کرنے کا کارن بنی ہے۔ ادھارن سوروپ مارچ 2021 میں داعش کی خراسان شاخہ نے کابل میں ایک گردوارے پر حملہ کیا تھا۔ اس نے اس کو بھارت کے ورودھ بدلے کی کاروائی بتایا تھا۔ یہ بات صحیح ہے کہ شیتر میں پاکستان اور چین کا مکھ پرتدوندوی بھارت ہی ہے، جس کو امریکہ اور اسرائیل کا سمرتھن حاصل ہے۔ ایسا لگتا ہے کہ افغانستان میں بھارت ورودھی آتنکی گٹوں کی گتیویدھیوں سے بھارت کو چنتا ضرور ہے، کنتو اس کی چنتا کا مکھ کارن افغانستان میں پاکستان اور چین کا بڑھتا ہوا پربھاؤ یا ہستکشیپ ہے۔
अफगानिस्तान के लिए बीजिंग के पास कई परियोजनाएं हैं। अफगानिस्तान में चीन की उपस्थिति के बारे में भारत का एक अलग नकारात्मक दृष्टिकोण है। उसका मानना है कि अफगानिस्तान के खनन संसाधनों पर चीन की नज़र गड़ी हुई है। जैसे ही उसको कोई मौका मिलेगा वो इन संसाधनों के प्रयोग आरंभ कर देगा। भारतीय अधिकारी ये भी मानते हैं कि अफगानिस्तान में चीन की परियोजनाओं में पाकिस्तान सहकारिता कर रहा है। ऐसे में अगर चीन अफगानिस्तान के संसाधनों तक अपनी पहुंच बना लेता है तो फिर इस देश में पाकिस्तान की पकड़ भी मजबूत हो जाएगी। इन हालात में भारत बिल्कुल ही अलग थलग होकर रह जाएगा। अफगानिस्तान की वर्तमान परिस्थितियों और वहां पर तालिबान के नियंत्रण के दृष्टिगत भारत के अधिकारियों को दो बातों पर विशेष ध्यान रखना चाहिए।
कार्नेगी संस्थान के प्रमुख रुद्र चौधरी कहते हैं कि अफगानिस्तान की वर्तमान परिस्थितियों और वहां पर तालिबान के नियंत्रण के दृष्टिगत भारत के अधिकारियों को दो बातों पर विशेष ध्यान रखना चाहिए। पहली बात यह है कि तालिबान के साथ पिछले अनुभवों के कारण भारत से उसके संबंधों पर हमेशा इस अनुभव की छाया रहेगी। जिस समय तालिबान ने पहली बार अफगानिस्तान में अपनी सरकार बनाई थी उस समय वहां पर भारत के कूटनायक मौजूद नहीं थे। सन 1999 में भारत के यात्री विमान का अपचालन कर लिया गया था। जिन आतंकवादियों ने ये अपचालन किया था उनको पाकिस्तान का समर्थन हासिल था। 160 यात्रियों वाले इस यात्री विमान को अफगानिस्तान के कंधार नगर में ले जाया गया था। ये कटु अनुभव भारत के जहन में आज भी है।
दूसरे ये कि हक्कानी नेटवर्क ने अफगानिस्तान में हमेशा ही भारत के हितों पर हमले किए हैं, जिनमें दूतावास भी शामिल है। हक्कानी नेटवर्क के मुखिया सिराजुद्दीन हक्कानी हैं, जो वर्तमान समय में तालिबान के गृह मंत्री के रूप में सक्रिय हैं। उनका ये मानना है कि तालिबान को दुनिया के सारे ही देशों के साथ मैत्रीपूर्ण संबंध बनाने चाहिए। सिराजुद्दीन हक्कानी के इस दावे को भारतीय अधिकारी हजम नहीं कर पा रहे हैं। ये भी वास्तविकता है कि क्षेत्र में अमेरिका के घटक के रूप में भारत को अमेरिका के उस फैसले से नुकसान हुआ है, जिसके अंतर्गत उसने अफगानिस्तान छोड़कर जाने का निर्णय लिया था।
दोस्तों, कार्यक्रम का समय अब यहीं समाप्त होता है। हमें अनुमति दीजिए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। शुभकामनाओं के साथ आपसे विदा चाहते हैं। खुदा हाफिज, शुभ रात्रि। Thank you.